अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ अतिथि देवो भवमा, म राजेन्द्र पौडेलको। यति बेला तपाईँ सुन्न जितिन्छ विजय एफएम 101.6 सुनिराख्नु भएको छ। कार्यक्रम अतिथि देवोभवमा हामी एकजना अतिथिसँग अन्तरङ्ग कुराकानी गर्ने गर्छौँ। आजको कार्यक्रममा अतिथि हुनुहुन्छ गैंडाकोट नगरपालिका वडा नम्बर 7 रहेको परिवर्तन नेपाल पुनर्स्थापना केन्द्रका संस्थापक प्रकाश थापा। म उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ प्रकाशजी तपाईँलाई अतिथि देवोभवमा।
हजुर, धन्यवाद।
आराम हुनुहुन्छ?
हजुर, एकदमै आराम।
दिनचर्याहरू कसरी बितेका छन्?
दिनचर्याहरू राम्रै भनौँ, सहजै छ सबै कुराहरू। पहिलाको तुलनामा अहिले एकदमै राम्रो छ भनौँ।
आफ्नै संस्थामा व्यस्त हुनुहुन्छ?
हजुर, अहिले म आफ्नै संस्थामा व्यस्त छु।
तपाईँबाट हामी धेरै सफलताका कुराहरू पनि आज सुन्नेछौँ र तपाईँको बाल्यकालतर्फ जान चाहन्छु। तपाईँ कहाँ जन्मिनु हो?
म मेरो जन्मस्थान चाहिँ यहाँ हाम्रो गैंडाकोट नगरपालिकाको वार्ड नम्बर 8 अनि यो हाम्रो करङ्गारीमा भएको हो।
करङ्गारीमा कति सालमा जन्मिनु भयो?
म 2047।
47 जन्मिनुभयो, तर तपाईँले धेरै फड्को मारिसक्नु भएको छ र तपाईँको बाल्यकाल पनि त्यहीँ बित्यो।
हजुर हजुर।
कहाँ पढ्नुभयो?
म हाम्रो 5 क्लाससम्म चाहिँ हाम्रो विजय प्राविमा पढेँ, त्यसपछि चाहिँ 6 र एसएलसी चाहिँ मैले श्री कालिका माविबाट दिएको हो।
कालिकाको विद्यार्थी हुनुहुन्छ?
हजुर हजुर।
र गैंडाकोटमै बस्नुभयो, गैंडाकोटमै आफ्नो बाल्यकाल बिताउनु भयो र अहिले तपाईँ एउटा व्यवसाय सञ्चालन गरेर बस्नुभएको छ, एउटा संस्था हाकेर बस्नुभएको छ। तपाईँ युवा अवस्थामा प्रवेश गर्दै गर्दाखेरि तपाईँलाई कस्तो चुनौतीहरू आए, अथवा भनौँ तपाईँले आफ्नो युवा अवस्थालाई कसरी अगाडि बढाउन थाल्नुभयो र त्यसमा कस्ता समस्याहरू आए?
मेरो बाल्यकालदेखि युवा अवस्थासम्मको कुरा गर्नुपर्दा, अनि भनौँ सहजै सबैजनाको जसरी नै मेरो बाल्यकाल त्यसरी नै भनौँ, अब मिडल क्लास फ्यामिली हुनुहुन्छ मेरो, होइन त्यति सम्पन्न परिवारको परिवारमा पनि जन्मिएको होइन, सबै कुराहरू चाहिँ एकदमै टाइडै थियो भनौँ फाइनेन्सियल कुराहरूबाट पनि, अनि बाल्यकाल राम्रै भनौँ। त्यसपछि युवा अवस्थाको कुरा गर्नुपर्दा चाहिँ हाम्रो अब मेरो अन्डर एसएलसी 10 क्लाससम्म चाहिँ मेरो एकदमै राम्रो थियो पढाइहरू पनि सबै कुराहरू। मलाई याद भएसम्म 7 8 पढ्ने बेलामा चाहिँ मैले फर्स्ट टाइम चाहिँ एउटा यो सिगरेटबाट स्टार्ट गरेको थिएँ, यो लागु औषधमा फस्ने समयमा चाहिँ। जस 10 क्लाससम्म चाहिँ मेरो एकदमै राम्रो थियो पढाइ, फर्स्ट डिभिजनसम्म चाहिँ मेरो सधैँ नै आइरहेको थियो, पढाइमा चाहिँ राम्रै थियो सबै कुराहरू, अरूदेखि लिएर समाजमा पनि मेरो राम्रै छवि थियो, बुवा मम्मीको नजरमा, मेरो आफन्तजनहरूको नजरमा, मेरो साथीभाइकोमा पनि एकदमै राम्रो एउटा राम्रो व्यक्तित्व भएको र राम्रो छवि भएको केटा भनेरै चिनिन्थ्यो त्यो समयसम्म। मैले एसएलसी दिने टाइममा समुदायमा पाउने जति पनि लागु औषध छन् ती कुराहरू चाहिँ मैले सेवन गरिसकेको थिएँ र जब म एसएलसी दिएँ, एसएलसी दिइसकेपछि म बालकुमारी कलेज पढ्न गएँ। अब कलेज जाने बेलामा नयाँ साथीहरू, नयाँ ठाउँहरूदेखि लिएर हरेक कुराहरू आउँदाखेरि त्यसमा मैले नयाँ लागु पदार्थहरू पनि पाएँ, जसलाई चाहिँ मलाई चाहिँ एउटा के त भन्दा एउटा आकर्षण गरेँ ती कुराहरूले, अनि नयाँ साथीहरूले जुन एउटा लागु औषध सेवन गरिराखेको कुराहरू, अनि त्यसपछि उनीहरूले जुन आफ्नो एउटा जीवनलाई जुन हिसाबले चाहिँ चलाइरहेको थियो त्यो कुराहरूप्रति चाहिँ म एकदमै आकर्षित भएँ र भनौँ न मेरो हरेक कुराहरूलाई त्यो समयमा मैले जुन एउटा मैले सोचेको मेरो भविष्य, अनि मेरो घर परिवारले जुन सोच्नु भएको थियो मेरो लागि जुन एउटा भविष्य यस्तो होस् भनेर, ती खालका कुराहरूदेखि लिएर मेरो जुन एउटा व्यक्तिगत छवि थियो अनि मैले जुन गर्नुपर्ने कुराहरू त्यो मैले सेवन गर्न थालेँ, त्यसपछि चाहिँ बिस्तारै बिर्सिँदै गएँ, अनि भनौँ त्यसपछि लागु औषधको दलदलमा चाहिँ फस्दै गएँ म।
तपाईँ लागु औषधको दलदलमा फस्दाखेरि तपाईँको त्यो आकर्षण थियो अथवा एउटा तपाईँ साथीको लहिलैमा लाग्नुभयो, कसरी त्यो प्रति तपाईँको झुकाव भयो?
है, धन्यवाद यो प्रश्नको लागि, एकदमै राम्रो प्रश्न हो यो, होइन, अनि वास्तवमै आजको मैले आज म आफै नै एउटा एन्टी ड्रग फिल्डमा छु, होइन, मेरो अनुभव एकदमै लागु औषध तथा मादक पदार्थ दुर्व्यसनमा फस्नुको चाहिँ एउटा प्रमुख कारण भनेको एउटा भनौँ न अहिले चाहिँ देखासिकीमा नै त्यो आकर्षण हुने, अनि त्यसपछि भनौँ न आफ्नो साथी सर्कलहरूले आफूभन्दा ठुलो दाइहरूले चाहिँ सेवन गरेको, अब उनीहरूको चाहिँ एउटा भनौँ लाइफस्टाइल कसरी बिताइरहेको छ ती कुराहरूप्रति आकर्षित हुनेदेखि लिएर, अनि एउटा सानातिना असफलता जुन हुन्छ पारिवारिक कलहदेखि लिएर, होइन, सानातिना असफलताहरूबाट पनि, अनि मेरो कुरा गर्नुपर्दाखेरि चाहिँ मेरो भनौँ अब त्यही नै थियो
मेरो स्मार्ट देखाउनको लागि
एकदमै एकदमै हजुर
लागु पदार्थको दलदलमा फस्नु।
हजुर हजुर।
मेरो अब त्यति बेलाको तपाईँ लागु पदार्थ सेवन गरेर जुन त्यो दलदलमा फस्नुभयो, त्यसपछि तपाईँमा भएको अत्यन्त दुःखद घटनाहरू सम्झिनु पर्दाखेरि कुन बेलाको घटनालाई सम्झिनुहुन्छ?
जब सेवन गरेँ, सेवन गर्दा गर्दै, अनि कतिखेर चाहिँ म त्यो दलदलमा फसेछु, होइन, अनि मलाई त्यो थाहा नै भएन, होइन,
यो दुर्व्यसनमा फस्नु भयो, त्यति बेला सबैभन्दा दुःखको क्षण हुन्छ नि मान्छेलाई, दुर्व्यसनी लिँदा लिँदै पनि कहिले काहीँ आँसु नै झर्ने गरी पीडा हुन्छ नि, कहिले नपाएर हुनसक्ला, कहिले चाहिँ त्यो मैले लिएँ भनेर हुनसक्ला, त्यस्तो क्षण अथवा त्यो समय पनि थाहा छ नि, बताइदिनु न।
त्यस्तो क्षण भन्नुपर्दा म मेरो घर परिवारतिरकै कुराहरू र मेरो आफ्नो एउटा दुईवटा एउटा मेरो अनुभव चाहिँ एउटा बाँड्न चाहन्छु होइन। मेरो घर परिवारतिरको कुराहरू गर्नुपर्दा है, अब जब म एकदम दलदलमा फसिसकेको थिएँ होइन, मलाई चाहिँ अनि एउटा
कति सालको कुरा हो
साल म एक्ज्याक्टली बिर्सिएँ है,
ठिक छ
भनौँ त्यस आजभन्दा 12 वर्ष अगाडि भनौँ, 11-12 वर्ष अगाडितिरको कुरा हो यो। जब म एकदमै दलदलमा फसिसकेको थिएँ अनि त्यो समयमा भनौँ न खाएर हिँड्थ्यो, अनि त्यसपछि मलाई डेली रूपमा चाहिँ मेरो चाहिँ एउटा भनौँ लागु औषधको डोज चाहिन्थ्यो, अनि त्यो मैले डोज मैले आफूले लिनको लागि फाइनेन्सियल प्रब्लम छ कि छैन, घरमा कतिको छ, घरमा के कतिको पैसा छ होइन, अब कतै तिर्नु होला, रिन्धन होला आदि इत्यादि कुराहरू केही पनि सोच्थेन होइन। अनि खालि घरमा जाने, झगडा गर्यो, अनि मम्मीसँग चाहिँ एकदमै बुवा मम्मीसँग पैसा माग्यो अनि दिएन भने त्यही अनुसारको चाहिँ एउटा भनौँ बुवा मम्मीलाई जुन गर्नुपर्ने आदर सम्मानै बिर्सिएर चाहिँ अनि एकदमै नराम्रो शब्द पनि बोलियो होइन, कतिपय घर सामान पनि तोडफोड गरियो, अनि गरिसकेपछि अनि त्यो समयमा केही पनि लाग्थेन। अनि जब चाहिँ म भनौँ न अनि गएर चाहिँ मेरो लागु छ सेवन गर्थेँ, अनि सेवन गरिसकेपछि चाहिँ बल्ल मेरो चाहिँ आँखाहरू खुले जस्तो हुन्थ्यो, अनि मैले के गरेँ यो होइन, मेरो बुवा मम्मीलाई मैले यो गर्नु नपर्ने कुराहरू थियो होइन, अनि त्यो कुराहरू चाहिँ एकदमै नमजा लाग्छ। अनि जति पनि एउटा प्रयासहरू गरिरहेको छु होइन, एउटा दुःख चाहिँ दिँदिनँ मेरो बुवा मम्मीलाई। अनि मेरो एउटा आफ्नै कुराहरू गर्नुपर्दा होइन, एउटा लागु औषध सेवन गरेर हिँड्दाखेरि पाएको एकदमै ठुलो दुःखहरू भनेको, अनि जब मैले इन्जेक्ट युज गर्थेँ है, अनि यो सुईद्वारा चाहिँ लागु औषध सेवन गर्थेँ, अनि त्यो समयमा यो सुईद्वारा लागु औषध सेवन चाहिँ मैले लगभग 5-6 वर्ष गरेँ होला होइन, लगातार रूपमा। अनि त्यो समयमा चाहिँ हातमा खुट्टामा अब कतै पनि लगाउने चाहिँ एउटा नसाहरू पनि सबै सुकिसकेको थियो, अनि त्यस अनि जुन टाइममा चाहिँ मैले सेवन गर्थेँ, अनि त्यसपछि त्यो सेवन गर्ने ठाउँमा पनि एकदमै त्यो भनौँ एप्सिस भन्छ त्यसलाई पाकेको, अनि त्यो अवस्थाहरूमा आइसकेको थियो होइन। अनि त्यसपछि एउटा हिँड्दाखेरि पनि खुट्टा खचाङ खचाङ गरेर अनि लतारेर हिँड्नुपर्ने अवस्थाहरू थियो, अनि बुवा मम्मीबाट पनि म टाढा भइसकेको थिएँ होइन, त्यतिकै मर्ने हो भन्ने खालको अवस्थासम्म चाहिँ मलाई पुर्याइदिइसकेको थियो। त्यो अवस्थामा न त मेरो भविष्यको चाहिँ एउटा केही आशा थियो होइन, भविष्यप्रति चाहिँ केही एउटा मेरो आशै थिएन, सोचै थिएन होइन, सबै कुराहरू चाहिँ बिग्रिसकेको थियो, सम्बन्ध विश्वास त्यस्तो खालको कुराहरू केही पनि थिएन, अनि साथसाथमा चाहिँ मेरो शरीरले पनि साथ दिएको थिएन त्यो समयमा।
तपाईँको युटर्न कति बेला भयो त्यो बारेमा अलिकति बताइदिनु न।
मेरो त्यो कुराहरू गर्नुपर्दा चाहिँ आजभन्दा 8-8.5 वर्ष अगाडिको कुरा हो यो। मेरो जीवनको चाहिँ मेरो लागु औषध सेवनको चाहिँ त्यो एउटा अन्तिम अवस्था जस्तो थियो होइन, एकदमै गाह्रो थियो त्यो बेला है, अहिले सम्झिँदा त एकदमै झिरिङ्गै लाग्छ होइन, त्यस्तो खालको दयनीय अवस्था थियो त्यो अवस्था भनौँ, मेरो दुश्मनलाई पनि नहोस् भन्ने खालको कुराहरू चाहिँ एउटा म सोच्छु आजको दिनमा होइन, जुन चाहिँ मेरो समय त्यो टाइममा चलिरहेको थियो, अनि घर परिवारबाट पनि एकदमै टाढा भइसकेको थियो, अनि आफन्तजन साथीभाइ कोही पनि थिएन त्यो समयमा, एकदम मेरो शरीरहरू पनि एकदमै लागु औषधले बिगारिसकेको थियो, एउटा वासरुम बस्दाखेरि पनि दुईवटा हातले एउटा खुट्टा उचालेर राख्नुपर्ने, अनि हिँड्दाखेरि पनि खुट्टा चाहिँ एकदमै लतारेर हिँड्नुपर्ने, त्यस्तो खालको अवस्थासम्म चाहिँ यो धेरै लामो समयसम्म चाहिँ एउटा इन्जेक्ट गरेर सुईद्वारा लागु औषध सेवन गरेर चाहिँ त्यस्तो अवस्था भइसकेको थियो भनौँ। त्यो अवस्थामा पनि मलाई चाहिँ मेरो बुवा मम्मीले चाहिँ माया अझै पनि एउटा चाहिँ अन्तिम चान्स दिनुभयो होइन, अझै पनि केही गर्ला कि एकचोटि चान्स दिउँ भन्ने खालको अवस्था थियो होइन। अनि त्यो अवस्थामा चाहिँ नामी खुलाहरू भन्नुपर्दा हाम्रो पारस बसपारक भरतपुर नगरपालिका महानगरपालिकाको पारस बसपारक अगाडि चाहिँ एउटा श्रद्धा नेपाल चितवन भन्ने चाहिँ त्यहाँ एउटा संस्था छ, सुधार केन्द्र, अहिले हाम्रो परिवर्तन नेपाल जस्तै, अनि आफै गएर चाहिँ म त्यहाँ ढोका ढकढक आएँ, अनि त्यो अफिसमा गएर चाहिँ ल म बस्छु म सुध्रिन्छु भन्दाखेरि अनि एकदमै गाह्रो थियो है, त्यहाँ अब चिनिएको दाईहरू हुनुहुन्थ्यो, अनि त्यसपछि दाईहरूले चाहिँ अनि एकदमै त्यो स्वीकार्य थिएन उहाँबाट, अनि पहिला पनि धेरैचोटि बसिसकेको थियो यसले गर्दैन यसलाई राखेर काम पनि छैन भन्ने खालको कुराहरू पनि आएको थियो, अनि उहाँहरूले मेरो गार्जेनलाई फोन गर्नुभयो, अनि मेरो बुवा मम्मीसँग मैले सुनिराखेको थिएँ है, म हुन त म एकदमै बेहोसी अवस्थामा थिएँ, मैले सेवन गरेको थिएँ, तर मलाई अहिले पनि याद लाग्छ लगभग आधा घन्टा त माथि नै कुरा गर्नुभएको थियो होला मेरो बुवा मम्मीसँग चाहिँ त्यहाँको सञ्चालकज्यू, अनि त्यसपछि उहाँले त्यो आधा घन्टा पछिको कुरा पछि चाहिँ ल हुन्छ राखिदिनु भन्ने खालको कुराहरू बुवा मम्मीले भनिसकेपछि अनि मलाई चाहिँ त्यहाँ फेरि पनि ट्रिटमेन्ट राखियो, अनि ट्रिटमेन्ट राखिएको को समय पछि म लगभग 4 महिना 5 महिना त्यहाँ बसे अनि बसिसकेपछि अनि भनौ त्यहाँबाट बिस्तारै गाह्रो थियो सुधिनको लागि मैले धेरै कुराहरू सबै कुराहरू बिगारिसकेको थिएँ फेरि जिरोबाट एउटा 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 गर्दै विश्वासहरूदेखि लिएर ठाउँहरूदेखि लिएर सम्बन्धहरूदेखि लिएर अनि मेरो आफ्नै एउटा आत्मविश्वास आत्मबलहरूदेखि लिएर बिस्तारै एउटा एउटा कुराहरू चाहिँ अब भनौँ रिकभर गर्दै लिएर जानुपर्ने थियो एउटा बुवा मम्मीको सानो विश्वास अनि मेरो भनौँ साथीभाइबाट मेरो आफै आफ्नै आत्मबल आफ्नो आत्मविश्वास पनि बिस्तारै सानोतिनो कुराहरू चाहिँ जस मेकअप गरेको छु जस्तो लाग्छ
यो परिवर्तन नेपाल खोल्नमा तपाईँलाई यो एवेरनेस कसरी आयो
अनि यसको लागि चाहिँ हाम्रो आजभन्दा 4 वर्ष अगाडि नै हामीले एउटा ग्रुपमा गैँडाकोट गाविस थियो त्यो बेलामा गैँडाकोट गाविसमा चाहिँ हामीले नयाँ जीवन नामकको चाहिँ एउटा संस्था पनि रन गरेको थियौँ हामीले ग्रुपमा अनि त्यसपछि भनौँ अनि अहिलेको यो 2 वर्ष 1.5 वर्ष अगाडि अनि 2 वर्ष अन्तराल अब हुन लाग्यो भनौँ अनि यो अगाडि चाहिँ अनि एउटा म यहीँ गैँडाकोटमै थिएँ अनि त्यसपछि एउटा वैदेशिक रोजगारमा अनि एउटा कुनै देशमा चाहिँ मैले अनि एप्लाई गर्ने गरेर चाहिँ बसेको थिएँ होइन अनि बसेर समयमा जति पनि समय मसँग थियो अनि 3 महिना 4 महिना त्यो समयमा चाहिँ भनौँ अब आफू एउटा पूर्व लागू पदार्थ दुर्व्यसनीकर्ता भएको कारणले गर्दा रिहेबिलिटेसन सेन्टरहरू सुधार केन्द्रहरू त्यो त्यो ठाउँमा चाहिँ म गइरहेको हुन्थेँ अनि मेरो आँखाले प्रत्यक्ष रूपमा चाहिँ अनि एउटा गाउँघरमा अनि चोकमा हिँड्दाखेरि भनौँ बाटोघाटोमा धेरै त्यस्ता दुर्व्यसनीहरू देखिरहेको हुन्थेँ होइन जसलाई चाहिँ आजको दिनमा एउटा बाटोको खाँचो छ सबै बाटोको चाहिँ खाँचो छ अनि एउटा मैले पनि एउटा चाहिँ मलाई पनि कुनै समयमा कुनै साथीले कुनै दाई अनि मलाई चाहिँ प्रोत्साहन गर्नुभयो मलाई सुध्रिने बाटो देखाइदिनु भयो तब नै आजको दिनमा चाहिँ मैले चाहिँ सबै कुराहरू बुझेको छु अनि बुझ्ने प्रयास गर्दै कुराहरू छ भने अनि एउटा गैँडाकोट नगरपालिकामा त्यो बेलामा एउटा मात्र सुधार केन्द्र थियो अनि भनौँ नवलपुरमै नवलपरासीमै नवलपुरमै एउटै मात्र सुधार केन्द्र थियो भनौँ दुर्व्यसनीहरू धेरै थियो अनि त्यो अवस्थामा मैले मेरो जुन एउटा मलाई पनि एउटा राम्रो परामर्श दिने दाईहरूसँग चाहिँ जब उहाँहरूसँग कुरा गरेँ अनि एकदमै खाँचो छ धेरैजना छ बिग्रिएको होइन अनि सबैजना यसरी नै अनि हाम्रो जिम्मेवारी होइन भने जसरी नै सबैजना तर्किन लायो भने कसले गर्ने होइन गर्नुपर्छ तिमीले पहिला पनि गरेको हो भन्ने खालको कुराहरू चाहिँ मलाई एउटा दिनुभयो मेरो 2-3 जना दाईहरूले अनि त्यसपछि चाहिँ मलाई भनौँ त्यो अनि वास्तवमै भन्नुपर्दा एउटा वास्तविकता कुरा चाहिँ मेरो आजको दिनसम्म पनि मेरो बुवा मामीलाई चाहिँ यो फिल्ड चाहिँ एकदमै स्वीकार्य छैन है योभन्दा चाहिँ बरु बाहिर जा केही गर होइन अनि अलिकति फाइनेन्सियल कुराहरू अलिक धेरै बढी हुन्छ त्यताबाट आयोजनको कुराहरू भन्ने खालको कुराहरू छ होइन
अनि यो दुर्व्यसनमा फस्दै गरेका युवाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ
दुर्व्यसन एउटा रोग हो जुन एउटा समाजमा भन्ने कुराहरू छ दलदल एउटा होइन खाएकोहरूलाई चाहिँ एउटा ट्यापे होइन एउटा भनौँ विभिन्न उपनामहरू नाम उपनामहरू दिइन्छ म चाहिँ एउटा के त भन्दाखेरि सामाजिक सदस्य एउटा सामाजिक चाहिँ एउटा व्यक्ति भएर नसोचेर होइन म चाहिँ त्यो दुर्व्यसनी भएर सोच्दाखेरि चाहिँ होइन एकदमै गाह्रो छ खाएर चाहिँ एउटा हिँड्दाखेरि पनि साथीभाइमा एकदमै अपहेलना हुन्छ आजको दिनमा होइन पैसाहरू चाहिँ नभएको कारणमा नभएको समयमा अब दुर्व्यसन खा सेवन गर्नको लागि विभिन्न कुराहरू हामीले नचाहँदा नचाहँदा हामीबाट गराइदिन्छ जस्तै लुटपाटको कुराहरू आदि इत्यादि कुराहरू दुर्व्यसनले निकालिदिने कुराहरू हो अनि साथसाथमा अहिले दुर्व्यसनको कारणले गर्दाखेरि होइन एचआइभी हेपेटाइटिस जस्ता चाहिँ अनि रोगहरू पनि एउटा लाग्ने चाहिँ धेरैभन्दा धेरै सम्भावना छ बाहिर देखिने कुराहरू हो भने आफ्नो भविष्य नै भनौँ अनि आफ्नो भविष्य आफूभित्र रहेको आत्मविश्वास आत्मबल नै हुँदैन एउटा समाजमा एउटा घर परिवारमा आफ्नो एउटा केही वेटै हुँदैन आदि इत्यादि कुराहरू चाहिँ तपाईँहरूले भोगिराख्नु भएको छ होइन ती कुराहरू तपाईँहरूले स्वयं तपाईँहरूलाई जसले आज जो आजको दिनमा दुर्व्यसनमा फस्नु भएको छ उहाँहरूलाई थाहा नै छ होइन उहाँहरूले महसुस गर्न सक्नुहुन्छ अनि अनि प्लिज 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 होइन कि तपाईँहरू चाहिँ एउटा चाँडोभन्दा चाँडो अनि एउटा रिहेबिलिटेसनमा चाहिँ कि या त बस्नुहोस् होइन भने चाहिँ अनि आएर चाहिँ परामर्श व्यक्तिगत परामर्शहरू लिएर हामीसँग त्यस्तो कार्यक्रम छ एन्टी ड्रगको जुन कार्यक्रमले चाहिँ हामीलाई चाहिँ नसारहित भएर होइन जिन्दगीभर चाहिँ नसारहित भएर हिँड्नको लागि चाहिँ मद्दत पुऱ्याउँछ त्यसको लागि हामी छौँ होइन हामी पनि यसरी बसिरहेका छौँ अनि 24 घन्टा चाहिँ एउटा जुन समयमा पनि व्यक्तिगत परामर्श दिन या उपचारको लागि चाहिँ सधैँ यहीँ छौँ होइन अनि आउनुहोस् अनि नसारहित भएर जीवन जिउनको लागि चाहिँ हाम्रो ढोका सधैँ खुल्ला छ होइन अनि दुर्व्यसनमा फसेर चाहिँ आफ्नो अमूल्य जीवन चाहिँ अनि त्यसै खेर नफाल्नुहोस् भन्न चाहन्छु
अन्त्यमा के भन्नु छ
अन्त्यमा है धन्यवाद अनि बिजिएफएम परिवार र हाम्रो राजेन्द्र दाईलाई होइन एकदमै मेरो हृदयदेखि नै धन्यवाद अनि एउटा के त भन्नु आजको दिनमा एउटा पुनस्थापित भइरहेको हामी जस्तो एउटा व्यक्तिलाई हैन एउटा समय दिनुभयो अनि त्यसको लागि चाहिँ अनि एकदमै विशेष धन्यवाद दिदै आगामी दिनहरुमा अनि हाम्रो परिवर्तन नेपाल पुनर्स्थापना केन्द्रसम्म अरु कार्यक्रमहरुमा पनि यसै नै सहकार्य गर्न पाऊ भन्न चाहन्छु
समय दिनुभयो धन्यवाद
धन्यवाद
आजका अतिथि हुनुहुन्थ्यो परिवर्तन नेपाल पुनर्स्थापना केन्द्रका संस्थापक प्रकाश थापा आजका लागि अतिथि देवो भव यति नै भोलि फेरि अर्का नयाँ अतिथिको साथमा उपस्थित हुनेछौँ प्रविधिका मित्र गगन गिरुलाई धन्यवाद राजेन्द्र पौडेल बिदा हुन्छु नमस्कार